FM, Radio Bheri FM.
Radio Bheri FM, 98.6, 102.7 MHz.
बालिकालाई सामूहिक जबरजस्ती गरेको आरोपमा सुर्खेतको वीरेन्द्रनगरमा एकजना पक्राउ, एकजना फरार।
कर्णाली प्रदेशमा झन्डै 21,500 मेट्रिक टन खाद्यान्न अपुग, 3% मात्र धान उत्पादन हुने गरेको तथ्याङ्क।
बाँकेमा बेरोजगारहरूको सूचीकरण गरिँदै ओडामा आएर आफ्नो विवरण भर्न सकिने।
र साफ च्याम्पियनसिप महिला फुटबलमा आज नेपाल र बङ्गलादेश बीच प्रतिस्पर्धा हुने। हिमाल पहाड तराई कोही छैन पराई बिहानको भेरी खबरबाट मधुबन बेसी र डिलु रावतको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेशनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। बालिकालाई सामूहिक जबरजस्तीकरण गरेको आरोपमा प्रहरीले सुर्खेतको वीरेन्द्रनगरबाट एकजनालाई पक्राउ गरेको छ भने अर्का एकजना फरार रहेका छन्। गत आइतबार सुर्खेतको काक्रीबियार जंगलमा 13 वर्षका बालिकालाई करनी गरेको उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। वीरेन्द्रनगरको एक सामुदायिक विद्यालयमा कक्षा 7 अध्ययनरत बालिकालाई जबरजस्तीकरण गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले बताएको छ। प्रहरीको अनुसार गत आइतबार स्कूलबाट घर जाँदै गरेकी बालिकालाई वीरेन्द्रनगर 9 19 वर्षका प्रेम प्रसाद रावत र 20 वर्षका सागर चौधरीले बाटोबाटै काक्रीबियार जंगलमा पुर्याएर करनी गरेको प्रहरीले बताएको छ। सामूहिक बलात्कारमा संलग्न मध्ये रावतलाई प्रहरीले पक्राउ गरिसकेको छ भने चौधरी फरार रहेको जनाइएको छ। दिउँसो 1 बजेपछि स्कूलबाट घर जाँदै गरेकी बालिकालाई बाटोमा नै काक्रेबार जंगलमा पुर्याएर सामूहिक बलात्कार गरेको आफन्तले उजुरी दिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनामा संलग्न मध्ये एकजनालाई पक्राउ गरिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी प्रताप कुमार छेत्रीले जानकारी दिनुभयो।
कर्णाली प्रदेशमा 21,441 मेट्रिक टन खाद्यान्न अपुग रहेको पाइएको छ। कर्णाली प्रदेश योजना आयोगले सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको प्रथम आवधिक योजना तर्जुमा गोष्ठीमा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो। कर्णाली प्रदेश योजना आयोगले कर्णालीमा भएका विकास निर्माण सम्भावना र चुनौतीको विषयमा अध्ययन गरिरहेको छ। कर्णाली प्रदेशमा अहिले 23,957 मेट्रिक टन खाद्यान्न उपलब्ध रहेको आयोगको तथ्याङ्कमा उल्लेख गरिएको छ। आयोगका सदस्य सचिव यज्ञेन्द्र शाहीले प्रस्तुत गरेको प्रतिवेदनमा 4.8% मात्र खाद्यान्न सुरक्षित रहेको देखाइएको छ। कर्णालीमा 3% मात्र धान उत्पादन हुने गरेको छ भने गहुँ 9, मकै 8, कोदो 6% मात्र उत्पादन हुने गरेको छ। यस्तै कर्णालीमा सबैभन्दा धेरै जौँ 42% उत्पादन हुने गरेको छ भने फापर 22% उत्पादन हुने गरेको छ। यससँगै कर्णालीमा 5% मात्र खाद्यान्न उत्पादन हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ।
यसैबीच सुर्खेतका स्थानीय तहका जनप्रतिनिधिहरूले योजना बनाउँदा गहन रूपमा छलफल गरेर मात्र योजना निर्माण गर्न सुझाव दिएका छन्। कर्णाली प्रदेश योजना आयोगले सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको प्रथम आवाधिक योजना तर्जुमा गोष्ठीका सहभागी जनप्रतिनिधिले यस्तो बताएका हुन्। उनीहरूले क्षेत्रको पहिचान गरेर मात्र योजना बनाउनु पर्ने भन्दै प्रदेश र केन्द्र सरकारको ध्यान आकर्षण समेत गराएका छन्। जनप्रतिनिधिहरूले बजेट विनियोजन गर्दा जनसङ्ख्यालाई आधार मान्दा दुर्गम क्षेत्रका स्थानीय तहमा बजेट कम हुन गएको भन्दै भूगोललाई आधार मानेर मात्र बजेट छुट्याउन सुझाव दिएका छन्। उनीहरूले निर्वाचित भएको 2 वर्ष हुन लाग्दा समेत काम गर्ने वातावरण नभएको भन्दै सरकारले स्पष्ट नीति तयार पार्नुपर्नेमा सुझाव समेत दिएका छन्। कार्यक्रममा आन्तरिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बजेट निर्माण गर्दा सरकारसँग छलफल गरेर बजेट विनियोजन गरिने बताउनुभयो। उहाँले कर्णाली प्रदेशलाई डिजिटल प्रदेश निर्माणको तयारी भइरहेको भन्दै योजना तर्जुमामा आएका सुझावका आधारमा कार्यक्रममा छनौट गरिने उल्लेख समेत गर्नुभएको छ। कार्यक्रममा कर्णाली प्रदेशका सांसद, सुर्खेतका 9 स्थानीय तहका प्रमुख एवं उपप्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधि, प्रतिनिधिहरूले योजना निर्माण गर्दा छलफल गर्न सुझाव दिएका छन्। कार्यक्रम योजना आयोग कर्णालीका उपाध्यक्ष डाक्टर पुण्य प्रसाद रेग्मीको अध्यक्षतामा सम्पन्न भएको हो।
कानून मन्त्री भानुभक्त ढकालले सीके रावसँग सहमति र विप्लव माथिको प्रतिबन्धको विरोध गर्नेहरूले पद नपाउँदाको कुण्ठा पोख्ने काम मात्र गरेको टिप्पणी गर्नुभएको छ। सुर्खेतको वीरेन्द्रनगरमा भएको एक कार्यक्रममा मन्त्री ढकालले यी दुवै कामलाई सरकारको सफलताका रूपमा व्याख्या गर्दै विरोध गर्नेहरूप्रति लक्षित गर्दै यस्तो टिप्पणी गर्नुभएको हो। विखण्डनकारी अभियानमा रहेको शक्तिलाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्याएको भन्दै समाजलाई आतंकित बनाउनेलाई प्रतिबन्ध लगाएको बताउनु भएको छ। प्रमुख प्रतिपक्षी दलका सभापति समेतले सरकारको कामप्रति सकारात्मक प्रतिक्रिया दिइरहेका बेला आफ्नै पार्टीभित्रबाट पदबाट विमुख हुनुपर्दा सार्वजनिक कुण्ठा पोख्ने कुरालाई स्वाभाविक र जायज मान्न नसकिने उहाँको भनाइ छ। पृथकतावादी सीके रावसँग गरिएको सहमतिमा उल्लेखित शब्द जनअभिमत र लोकतान्त्रिक वेदीका बारेमा भएका टीका टिप्पणीप्रति लक्षित गर्दै उहाँले अलि ढिला अलि बढी पढेका र विदेशमा बसेर अङ्ग्रेजी माध्यममा पढेकोहरूले लेखाएको नियत नबुझेको प्रतिक्रिया दिनुभएको छ। विप्लव समूहले कुनै पनि वैधानिक प्रक्रिया पूरा नगरेको र चन्दाका नाममा भव्य आतंक सृजना गरी गैर संवैधानिक र गैर कानूनी काम गरेकै कारण प्रतिबन्ध लगाउनु परेको उहाँको भनाइ छ।
नेपालगञ्जमा बसोबास गर्दै आएका मुस्लिम समुदायमा ढाका टोपी लगाउनेको संख्या दिन प्रतिदिन बढ्दो क्रममा छ। नेपालगञ्जका अधिकांश मुस्लिम अगुवा ढाका टोपीमा सजिने गरेका छन्। देशमा मात्र नभएर विदेशमा समेत नेपालीको पहिचान झल्किने भएकाले ढाका टोपी प्रतिको मोह उनीहरूमा बढेको छ। सुनौ यसै सन्दर्भमा रहेर तयार पारेको एक रेडियो सामग्री बाँके सहकर्मी निशु जोशीबाट।
मलाई त धेरै भएछ होइन, दुई तिन वर्ष भएछ, यस्तै राम्रो लाग्छ। हाम्रो नेपालको सान हो, पहिचान हो ढाका टोपी।
मुस्लिम समुदायले आयोजना गरेको एउटा कार्यक्रममा भेटिनुभएका नेपालगञ्ज धम्बोजीका युवा मोहम्मद जमेल हलवाई कुर्ता पैजवासँगै ढाका टोपीमा चिटिक्क सजिनु भएको छ। तीन वर्षदेखि हलवाईले ढाका टोपी लगाउँदै आउनु भएको हो। आफ्नो पहिचानका लागि ढाका टोपी लगाउने गरेको उहाँ बताउनुहुन्छ।
म इन्डिया जान्छु त्यहीँ पनि लगाउँछु, बाहिर जानु छ ठाउँमा लखनऊ दिल्ली कानपुर बिहामा जान्छु उहाँ पनि लगाउँछु। त्यो राम्रो लाग्छ मलाई, अनि गर्व हुन्छ कि मेरो नेपालको सानो पहिचान हो ढाका टोपी।
नेपाली टोपीको कुरा गर्ने बित्तिकै मदरुद्दिन मियालाई इराकमा भएको एउटा घटनाको याद आउँछ। इराक मुस्लिम देश हो, तर ढाका टोपी लगाएकै कारण त्यहाँ पुगेका नेपालीले आफूलाई नेपाली भनेर चिनेको खुसी हुँदै सम्झनु भयो।
छ महिना अगाडि इराक गएको थिएँ, त्यति बेला मैले नेपाली ढाका टोपी नै लगाएर यहाँबाट गएँ र पुरा इराक चाहिँ घुमेँ म, तर त्यो टोपी मैले कहिले निकालेँ। त्यहाँको मान्छेले त खास केही भनेन, तर नेपालबाटै गएकाहरू एयरपोर्टतिर कतै कतै भेटिँदाखेरि मसँग भेट्न आए, नेपाली दाइ हो भन्ने कुरो उनीहरूलाई प्रष्ट भइगयो नि। अनि उनीहरू मसँग आएर तपाईँको घर कहाँ हो, के हो, कहिले आउनुभएको, के कामले आउनुभएको, यी सबै कुराहरू मैले त्यहाँ सेयर गर्न पाएँ। त्यही ढाका टोपीले गर्दा शारजहाँ एयरपोर्टमा चाहिँ छँदाखेरि त्यहाँ थुप्रै नेपालीहरूलाई मैले भेटेँ, चेलीहरू चाहिँ त्यहाँ भेटिए, उनीहरू त्यहाँ एयरपोर्टभित्रै चाहिँ सर्भिस गर्दा रहेछन्। उनीहरूले मलाई टोपी लगाएको देखिसकेपछि म टोइलेट खोज्दै गइरहेको थिएँ, त उनीहरूले मैले टोइलेट नभेटाइसकेपछि दाइ यता आउनुहोस् यता आउनुहोस् यहाँ छ टोइलेट भनेर अब सहयोग त पाइयो नि। त्यहाँ त अब मैले अरबी नबुझेको अरूले त भन्थ्यो भन्दैन्थ्यो, त्यो टोपीको कारण त्यति सहयोग पनि पाएन।
नेपालगञ्जका मुस्लिम समुदायले टोपीलाई नेपाली पहिचानसँग जोडेर हेर्ने गरेका छन्। त्यसैले यहाँका मुस्लिम समुदायले ढाका टोपीलाई महत्त्व दिएका हुन्। कार्यक्रम समारोह र पार्टीमा मात्र नभई घर पसल तथा बाहिरी देश जाँदा पनि उनीहरूको शिरमा ढाका टोपी छोड्दैन। मोहम्मद अरफान खान:
अब कार्यक्रम हुन्छ, कुनै सहकारीको कार्यक्रममा जाँदाखेरि उनको साधारण सभा हुन्छ, तर अन्य कार्यक्रममा पनि जाँदाखेरि दौरा सुरुवाल पनि लगाउँछौँ र सुरुवाल कुर्ता पनि लगाउँछौँ। त्यो लगाउँदाखेरि एउटा चाहिँ आफूमा गर्व के हुन्छ भने हाम्रो नेपालको यो पोसाक हो र हामी नेपाली हौँ। त्यो टोपी भनेको त राष्ट्रिय चिन्ह नै भइगयो। हाम्रो फोटो चाहिँ जसले पनि हेर्छ त्यो टोपीले चिनाउँछ कि नेपाली जनता हो।
पाको उमेर समूहका मुस्लिम समुदायले पहिले पनि ढाका टोपी लगाउने गरेका थिए, तर यो क्रम पहिले भन्दा अहिले बढ्दो छ। ढाका टोपी लगाउनै पर्ने खास धार्मिक कारण त छैन, तर टाउको खुल्लै छोड्नु हुँदैन भन्ने इस्लाम धर्ममा उल्लेख गरिएको उनीहरू बताउँछन्। पूजा पाठ गर्दा वा शुभ सायद गर्दा इस्लामिक धर्मावलम्बीहरूले शिर छोप्ने गर्छन्। मस्जिदमा नमाज पढ्दा र कुनै शुभ कार्य गर्दा इस्लाम धर्मावलम्बीहरूले आफ्नो पहिचान ढाका टोपीको प्रयोग बढाउँदै लगेको बताएका छन्। मदरुद्दिन मिया:
धार्मिक हिसाबले पनि यो चाहिँ खाली चाहिँ टाउको नराख्ने भन्ने कुरो छ। टाउको जति बेला पनि ढक्दाखेरि त्यो टाउको सुरक्षित, को हावा अथवा सूर्यको प्रकाश कुनै चिजले पनि असर नगर्ने भएको हुनाले यो एउटा धार्मिक हिसाबले वैज्ञानिक तौर तरिकाबाट नै हाम्रो चाहिँ हुजुर सल्लल्लाहु अलैहि वसल्लमले त्यो एउटा चाहिँ योजना ल्याउनु भएको हो। प्राय चाहिँ टोपी लगाउने कारण त्यही हो।
पछिल्लो समय धेरैले ढाका टोपी लगाउन छोडेकाले नेपाली पहिचान मेटिँदै गएकोमा चिन्ता चिन्ता व्यक्त गरिएको छ। तर नेपालगञ्जका मुस्लिम समुदायले भने ढाका टोपीको नियमित प्रयोग गरेर नेपाली हुनुको परिचय दिइरहेका छन्, जो उदाहरणीय छ।
हामीसँग छिमेक सरफेरसँगै अन्य खबरहरू बाँकी नै छन्। अहिलेलाई भने विश्राम।
खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले बालिकालाई सामूहिक जबरजस्तीकरण गरेको आरोपमा सुर्खेतको वीरेन्द्रनगरमा एकजना पक्राउ, एकजना फरार। कर्णाली प्रदेशमा झण्डै 25,500 मेट्रिक टन खाद्यान्न अपोग, 3% मात्र धान उत्पादन हुने गरेको तथ्याङ्क लगायतको खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बाँकेका 8 स्थानीय तहमा बेरोजगार सूचीकरण गर्न सुरु गरिएका छन्। स्थानीय तहमा स्थापना भएका रोजगार सेवा केन्द्रमा खटाई का रोजगार संयोजकहरूले बेरोजगार युवाहरूको लगत संकलन गरी बेरोजगारलाई रोजगारीको अवसरसँग जोड्न थालेका छन्। न्यूनतम रोजगारीमा संलग्न भई सार्वजनिक विकास निर्माणका काममा योगदान गर्न इच्छुक बेरोजगार व्यक्तिलाई चैत महिनाभित्र आफूले स्थानीय तहमा बसोबास गर्दै आएको स्थानीय तहको सम्बन्धित वडा कार्यालयको सूचीकृत हुन नसक्ने नेपालगञ्ज उपमहानगरपालिकाका रोजगार संयोजक हरिबोल भट्टराईले बताउनुभयो। बाँकेका 8 पालिकाका संयोजकले आफ्ना वडामा फारम पठाइसकेको जनाइएको छ। बेरोजगार युवाले सरकारले तोकेको ढाँचामा आफ्नो वैयक्तिक विवरण सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनुपर्ने हुन्छ।
चालू आर्थिक वर्षको 7 महिनामा 5,15,000,000,000 रुपियाँ रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र ब्याङ्कले प्रकाशित गरेको 7 महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार गत वर्षको अवधिको तुलनामा अमेरिकी डलरमा 16% रेमिट्यान्स बढेको हो। अमेरिकी डलरसँग नेपाली मूल्यको अवमूल्यनको कारण पनि नेपाली मुद्रामा हिसाब गर्दा रेमिट्यान्सको वृद्धि दर झण्डै 27% रहेको छ। 7 महिनामा उलुकको शोधान्तर स्थिति भने 0.25 खर्ब घाटा रहेको पाइएको छ। 7 महिनाको अवधिमा आयात 26% बढेर 8,33,000,000,000 रुपियाँ पुगेको छ। विदेशी मुद्रा सञ्चित आर्थिक वर्षको सुरुवातमा 10,08,00,00,000,000 रहेकोमा माघ मसान्तमा 9,39,49,00,000,000 रुपियाँ रहेको छ।
कालीकोटमा स्वास्थ्य बिमा गर्नेको संख्या बढेको छ। स्वास्थ्य बिमा गर्न थालेको जेठ महिना यता 29,000 स्वास्थ्य बिमा गरेको स्वास्थ्य बिमा दर्ता अधिकारी चन्द्र खड्गाले बताउनुभयो। स्वास्थ्य बिमा गर्ने पुरुषभन्दा बढी महिला छन् भने कुल बिमितको संख्या 17,400 पुगेको जनाइएको छ। पुरुषको तुलनामा 60% महिलाले स्वास्थ्य बिमा गराएको स्वास्थ्य बिमा दर्ता अधिकारी खड्गाको भनाइ छ। पुरुषको संख्या भने 11,600 भने 29,000 बिमा गरे बापत 42,70,000 रुपियाँ भुक्तानी स्वास्थ्य बिमा बोर्डले दिइसकेको जनाएको छ।
नेपालगञ्जको मुख्य सडक पर सुर्खेत रोड सरसफाई कार्यक्रम सञ्चालन गरिँदैछ। नमुना कार्यक्रमका रूपमा नेपालगञ्ज उपमहानगरपालिकाले पहिलो अभ्यास गर्न लागेको हो। सुर्खेत रोड सरसफाईका लागि 4 संस्थालाई 5 रूट क्षेत्र निर्धारण गरेर जिम्मेवारी समेत दिएको छ। परीक्षणका रूपमा अहिलेलाई 1 महिनाको लागि मात्र जिम्मेवारी दिएको उपमहानगरपालिका प्रवक्ता प्रमोद रिजालले जानकारी दिनुभएको छ। तोकीका संस्थाहरूले भन्सार गेटदेखि मणिकापुर चोकसम्मको सम्पूर्ण सरसफाई गर्नेछन्।
यसअघि दाङ हुँदै सुर्खेत जाने भनेको मदन भण्डारी लोकमार्ग नयाँ डिजाइन अनुसार दाङ नआउने भएको छ। भौतिक योजना तथा यातायात मन्त्रालयले राजमार्ग दाङ नभई रोल्पा जोड्ने भएको जनाएको छ। सरकारले गत जेठमा 1,200 किलोमिटर लामो लोकमार्ग घोषणा गर्दा प्युठान दाङ सुर्खेत हुँदै जाने बताएको थियो। तर अबको नयाँ डिजाइन अनुसार प्युठानबाट रोल्पा हुँदै जाने भएको छ। संशोधित डिजाइन अनुसार अब गुल्मी प्युठान रोल्पाको खुङ्दी घोडागाउँ माडीचौर हुँदै सल्यानको दमाचौरमा जोडिने भएको छ। मध्य पहाडी लोकमार्ग र पूर्व पश्चिम राजमार्ग नसुने रोल्पालाई पछिल्लो पटक डिजाइन गरिए मदन भण्डारी लोकमार्गले समेत नसुने भएपछि जबरजस्तबाट आलोचना हुँदै आएको थियो।
डोटीको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका वडा नम्बर 1 भिरबाट लडेर 1 महिलाको ज्यान गएको छ। घर नजिकैको काली बामनी भन्ने भिरबाट घाँस काट्न गएका बेला 20 वर्षीय रमा रोकाएको भिरबाट लडेर ज्यान गएको हो। मृतक रोकाएको गएको फागुन 6 गते छपालीकै डिलबहादुर रोकाएसँग विवाह भएको थियो। यो वर्ष मात्रै सायल गाउँपालिकामा घाँस काट्ने क्रममा 3 महिलाको ज्यान गएको छ।
हामीसँग खेल खबरसँगै अन्य खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो अर्को विश्राम।
सबैको मन सुने रेडियो भेरी एफएम।
तपाईँले सबैको मनसुनी रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले छिमेक सेरफेडसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर, नेपालगंजमा केएनडी कार्यालय रहेको असल शासन क्लबको आठौं अधिवेशन तथा भ्रष्टाचार विरूद्धको चौथो सम्मेलन आठ बुधे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ। सम्मेलनको उद्घाटनमा सहभागीले सुशासन, पारदर्शिता र जवाबदेहिताका लागि बासले खेलेको भूमिकाको प्रशंसा गरेका छन्। कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटा, गोगो फाउन्डेशनका कार्यकारी निर्देशक केदार खड्का, ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष खेमराज रेग्मी लगायतले आफ्नो भनाइ राख्नु भएको थियो। दिगो विकास र समृद्धिका लागि सुशासन भन्ने मुख्य नाराका साथ नेपालगंजमा र्याली समेत निकालेको थियो।
सुर्खेतको सिम्ता गाउँपालिकामा मानसिक सन्तुलन गुमेर फिरन्ते जीवन बिताएका पाँचजनालाई गाउँपालिकाको सहयोगमा मानव सेवा आश्रम सुर्खेतमा बुझाइएको छ। एकजना एक वर्षको दुधे बालक सहितकी महिला र तीन पुरुषलाई गाउँपालिकाको विशेष पहलमा मानव सेवा केन्द्र आश्रममा लगिएको छ। मानसिक सन्तुलन गुमेका, मागेर खाने, सडक पेटीका किनारामा बस्ने गर्नेहरूलाई गाउँपालिकाले सुधार केन्द्रमा पठाएको हो। गाउँपालिकाका अध्यक्ष कविन्द्र कुमार केसीले, त्यसै गरी उपाध्यक्ष चन्द्रकला शाहीको टोलीले हिजो उनीहरूलाई मानव सेवा केन्द्रमा बुझाइएको जनाइएको छ।
काठमाडौँमा हुन लागेको लगानी सम्मेलनमा प्रस्तुत गरिने 43 परियोजनामा बाँकेको नौ बस्ता स्थित प्रस्तावित औद्योगिक क्षेत्र पनि परेको छ। औद्योगिक पूर्वाधारतर्फ बैजनाथ गाउँपालिकामा रहेको नौ बस्ता क्षेत्रलाई पनि छनौट गरिएको लगानी बोर्डले जनाएको छ। सरकारले 2072 चैत्र 1 गते का दिन नौबस्तामा प्रदेश स्तरको ठूलो औद्योगिक क्षेत्र स्थापनाको घोषणा गरेको थियो। त्यसका लागि 338 बिघा जग्गा अधिग्रहण गरी जग्गाधनी प्रमाण पूर्जा समेत तयार भइसकेको छ।
भेरी खबरमा अब लागू विदेशको खबरतर्फ। न्युजिल्यान्डमा दुई मस्जिदमा बन्दुकधारी आक्रमणकारीले आक्रमण गर्दा 40 जनाको मृत्यु भएको छ भने अन्य 20 जनाभन्दा धेरै घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। यो घटनालाई न्युजिल्यान्डको सरकारले कालो दिनको रूपमा समेत लिएको छ। सरकारले मानिसहरूलाई अर्को सूचना नआएसम्मका लागि मस्जिदमा नजान भनेको छ।
भारतको मुम्बईमा आकाशी पुल भत्किँदा कम्तीमा 6 जनाको ज्यान गएको छ। मुम्बईको रेल स्टेशन नजिकै पैदल यात्रीका लागि बनाएको पुल भत्किँदा अरू 30 जनाभन्दा बढी घाइते भएका भारतीय सञ्चार माध्यमले जनाएका छन्। महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले दुर्घटनाको छानबिन गर्न उच्च स्तरीय समिति गठन गर्न निर्देशन दिनुभएको छ। भारतको बाणार सीमा एक वर्ष अघि यस्तै पुल भत्किँदा 18 जनाको मृत्यु भएको थियो।
भेरी खबरमा अब लागौँ खेल खबरतर्फ। महिला साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र बङ्गलादेशले प्रतिस्पर्धा गर्दैछन्। विराटनगरमा भइरहेको खेलमा नेपालले आज बङ्गलादेशसँग प्रतिस्पर्धा गर्न लागेको हो। यसअघि भएको खेलमा श्रीलङ्का र भारत सेमिफाइनलमा प्रवेश गरेका छन्। विराटनगरको सहित रङ्गशालामा भएको खेलमा श्रीलङ्काले मालदिव्सलाई 2-0 गोल अन्तरले पराजित गर्दै समूह बीबाट सेमिफाइनल पुग्ने दुई टोलीको टुङ्गो लागेको हो। समूह चरणका दुवै खेलमा पराजित हुँदै मालदिव्स प्रतियोगिताबाट बाहिरिएको छ। समूह विजेताको टुङ्गो भने पर्सि लाग्नेछ। समोचनको अन्तिम खेलमा पर्सि भोलि भारत र श्रीलङ्का भिड्ने भएका छन्।
यस्तै खेलकै अर्को प्रसङ्गमा अखिल नेपाल फुटबल संघ इन्फाले कतारमा आयोजना हुने एएफसी 23 वर्ष मुनिको च्याम्पियनसिपको चरण खेल्न नेपाली टोलीको घोषणा गरेको छ। सन् 2020 थाइल्यान्डमा आयोजना हुने च्याम्पियनसिपका लागि दोहामा हुने छनौटमा लागि भने नेपालले 23 सदस्यीय टोलीको घोषणा गरेको हो। छनौट मार्च 22 गतेदेखि 26 सम्म हुने भएको छ। नेपाली टोलीमा अभिषेक रिजाल, अमित तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, अर्पण कार्की, असीम भूषाल, विकास खवास, विमल घरतीमगर, विश्वास श्रेष्ठ, दिनेश राजवंशी र गौरव बुढा थोकी रहनु भएको छ। यस्तै हेमन्त थापा मगर, कमल श्रेष्ठ, प्रियजन तामाङ, धीरज श्रेष्ठ, रोमन रसाइली, सुमन अर्याल, सुनिल बल, तेज तामाङ, छिरिङ गुरुङ, नितिश थापा र दीप कार्की टोलीमा पर्नु भएको छ। टोलीको मुख्य प्रशिक्षक बालगोपाल महर्जन र सहायक प्रशिक्षकमा सुमन श्रेष्ठ रहनु भएको छ। चरणको समय एमा रहेको नेपालले बलियो टोलीहरू कतार, ओमान र अफगानिस्तानसँग खेल्ने भएको छ। नेपालले पहिलो खेल ओमानसँग मार्च 22 खेल्नेछ भने यस्तै मार्च 24 कतार र अन्तिम खेलमा मार्च 26 अफगानिस्तानसँग खेल्ने भएको छ। चरणको शीर्ष टोलीले एएफसी 23 वर्ष मुनिको च्याम्पियनसिप खेल्नेछ। यस्तै दोस्रो टोलीमा उत्कृष्ट 4 टोलीले पनि च्याम्पियनसिप खेल्ने मौका पाउनेछन्।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
बालिकालाई सामूहिक जबरजस्तीकरण गरेको आरोपमा सुर्खेतको वीरेन्द्रनगरमा एकजना पक्राउ, एकजना फरार।
कर्णाली प्रदेशमा झन्डै 21,500 मेट्रिक टन खाद्यान्न अपुग, 3% मात्र खाद्यान्न उत्पादन हुने गरेको तथ्याङ्क।
बाँकीमा बेरोजगारहरूको सूचीकरण गरिँदै उडामा आएर आफ्नो विवरण भर्न सकिने।
र साफ च्याम्पियनसिप महिला फुटबलमा आज नेपाल र बङ्गलादेश बीच प्रतिस्पर्धा हुने। हवस् त तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। बिहानको भेरी खबरबाट डिलु र मधुबन बिदा हुन्छौँ। नमस्ते।